नमस्कार, सामुदायिक रेडियो शुक्ला फाटा एफएम 99.4 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम विशेष कार्यक्रममा यहाँलाई स्वागत छ। म जयदेव जोशी। श्रोता, कार्यक्रम विशेष कार्यक्रममा हामी विशेषतः नेपालको समसामयिक राजनीति तथा आर्थिक र विभिन्न पक्षमा हामी छलफल तथा कुराकानी गर्ने गर्दछौँ। यसका लागि हामी सम्बन्धित व्यक्तित्वहरूलाई स्टुडियोमा निम्त्याउने गर्दछौँ। यसै गरी आजको विशेष कार्यक्रममा हामीसित नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमरेजी हुनुहुन्छ हाम्रो स्टुडियोमा। यहाँलाई कार्यक्रम विशेष कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद
गुरुजी। आज तपाईँ काठमाडौँ केन्द्रको मान्छे कञ्चनपुरमा हुनुहुन्छ, आराम हुनुहुन्छ?
ठिकै छु।
विशेष त कञ्चनपुर आउनु भएको छ, मेन उद्देश्य चाहिँ प्रश्न पारिदिनु।
अब यो कञ्चनपुर आउने मेन उद्देश्य चाहिँ नेपाली कङ्ग्रेसले अहिले राष्ट्रव्यापी रूपबाट सञ्चालन गरिरहेको चाहिँ राष्ट्रिय जागरण कार्यक्रम नै हो। र यो कार्यक्रमकै सिलसिलामा म यहाँ आएको थिएँ। पहिलोपटक वैशाख 25 गतिको कार्यक्रमका लागि म आएँ र त्यो कार्यक्रम शुभारम्भ गरेर फर्किएँ। त्यसपछि म 8 गतेबाट जेठ 8 गतेबाट म यहीँ छु र अब आज विधिवत रूपबाट यो कार्यक्रमको समापन गरेर फर्किने कार्यक्रम थियो। तर यहाँ भएको हावाहुरीले जुन जनधनको क्षति पुर्याएको छ त्यसको एउटा गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरेर हामीले यो कार्यक्रम स्थगित गऱ्यौँ र सबै हाम्रो प्रयास चाहिँ यो हावाहुरीबाट प्रभावित जनजीवनलाई चाहिँ उद्धार गर्नमा, राहत दिनमा चाहिँ लगाउने भनेर हामीले चाहिँ कार्यक्रमको स्वरूपलाई हामीले बदल्यौँ। र अब आज चाहिँ म अब साथीहरू सबै त्यस काममा जुट्नु भएको छ र म आज चाहिँ यहाँबाट फर्किँदैछु।
के अनुभव गर्नुभयो यहाँले? राष्ट्रिय जनजागरण अभियान भनिराख्नु भएको छ, कञ्चनपुरमा के पाउनुभयो यहाँले?
अब यो सुदूरपश्चिमको तराईको यो एक प्रकारले सुगम जिल्लामै पर्छ, काठमाडौँबाट निकै टाढा भए पनि। अब यसका आफ्ना दुःखहरू आफ्नै ठाउँमा छन्, तथापि पनि यदि यहाँको लिडरसिपले चाह्यो भने, नेतृत्वले चाह्यो भने चाहिँ विकास गर्न चाहिँ गाह्रो हुँदो रहेनछ भन्ने कुराको मैले प्रमाण यहाँ देखेँ। यो जिल्लाका सबै ठाउँ घुम्दाखेरि सबै पालिकाहरू, नगरपालिका, गाउँपालिका, कतिपय ओडाहरू, ओडाको पनि मैले भिजिट गरेँ, भ्रमण गरेँ। त्यहाँका साथीहरूको पनि मैले अवस्था हेरेँ, त्यहाँका जनताको अवस्था पनि मैले हेरेँ। हेर्दाखेरि निकै सुगम भएको छ यो जिल्ला। अहिले गाउँ गाउँमा वडा पुगेको छ, जिल्लाको तल्लो लेभलमा पनि विकास चाहिँ कुसञ्जाल फैलिएको छ। एउटा सालझाडी बाहेक, सालझाडी गाउँपालिका चाहिँ निकै नै दुर्गम मैले पाएँ। अब सबैको ध्यान सालझाडीमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ र चाहिँ जनताहरू चाहिँ राजनीतिक नेतृत्वप्रति आश्वस्त हुन सकिरहेको चाहिँ मैले देखिनँ। नेताहरू जनताप्रति समर्पित भएनन्, काम गरेनन् भन्ने गुनासो चाहिँ उहाँहरूबाट मैले पाएँ। अब त्यसमा त्यो असन्तुष्टि स्वाभाविक पनि हो, किनभने सीमित साधन स्रोत भएको मुलुकमा जनताले चाहे अनुसारको विकास तुरुन्तै हुन सक्दैन। तर मैले जति विकास यहाँ देखेँ, यहाँका नेताहरूले गर्नुभएको चाहिँ अवसर पाउँदाखेरि त्यो उदाहरणीय छ, त्यो मेरा लागि चाहिँ एउटा अनुकरणीय पनि छ र अरू जिल्लाहरूका लागि, बाँकी मुलुकका लागि एउटा सन्देशमूलक पनि छ, त्यो मैले प्राप्त गरेँ।
तर यो विकासको कुराहरू वास्तवमा यहाँको पार्टीले उठाइरहेको अवस्था, यहाँले गरिराखेको अवस्था पनि देखिएको छ। तर कता कता जनताहरूले त यहाँले चाहिँ गरेको कामको चाहिँ उचित मूल्याङ्कन भएको महसुस गर्नुभएको छ यहाँहरूले?
होइन, अब जनतालाई चाहिँ भ्रममा राखेर, गुमराहमा राखेर चाहिँ राजनीतिक फाइदा लिने शक्तिहरू छन् यो मुलुकमा। त्यसको प्रत्यक्ष उदाहरणै अहिलेको नेपाल कम्युनिस्ट पार्टी हो, जसको अहिले 2/3 समर्थन प्राप्त सरकार छ। र चाहिँ अब एउटा राजनीतिक दल जनतालाई भ्रम छर्छ, दिन रात उसको चाहिँ प्रयत्न नै के हुन्छ भने हामी चाहिँ जनताका खास चाहिँ नजिकका चाहिँ शक्ति हौँ, हाम्रो पार्टी जनताका लागि दिनरात काम गरिराख्ने शक्ति हो, तर अरू पार्टीहरू जनविरोधी हुन्, काम गर्दैनन् भन्ने कुरालाई पनि जनताले विवेचना गर्न सकेको देखिएन। होइन, जनताको चेतनाले कुन सही हो कुन गलत हो भनेर छुट्याउन सकेको पाइएन, किनभने नेपाली कङ्ग्रेसको तर्फबाट निर्वाचन जितेका नेताहरूले यहाँका 3 क्षेत्रमा 1, 2, 3 मैले सबैतिर हेर्दाखेरि मैले निकै नै ठुलो विकासको एउटा क्रान्ति नै भएको मैले देखेँ। चाँदनी दोधारा जस्तो चाहिँ विकट त्यो पनि विकट पनि अधिकतम विकट होइन महाकाली नदी पारी जोगबुढा नदी पारी त्यो चाहिँ एक प्रकारले यदि महाकालीमा झोलुङ्गे पुल थिएन जोगबुढामा झोलुङ्गे पुल थिएन भने उनीहरूले कुनै पनि मानेमा नेपाली भन्न सक्ने आधार चाहिँ त्यहाँ थिएन वास्तवमा त्यस्तो ठाउँलाई पनि विकासले जोड्ने काम भएको रहेछ सडक पनि बनाएको छ झोलुङ्गे पुल बनाएको छ क्याम्पस बनाएको छ विद्युतीकरण भएको छ होइन त्यहाँका आधारभूत विकासका जे जति आवश्यकताहरू लगभग लगभग पुरा हुँदै गएको छ महाकालीमा दुईपट्टि अरबौँ रुपियाँको लगानीमा तटबन्ध बनेको छ होइन अब यतापट्टि आएर दुई नम्बर क्षेत्र हेरेँ त्यहाँ पनि पुलहरू बनाएका छन् बाटो बन्दैछ जङ्गलको पूर्वबाट पनि बाटो गएको छ बिचबाट पनि छ पश्चिमबाट पनि बाटो गएको छ होइन क्षेत्र नम्बर एकलाई जोड्ने पूर्वाधारहरू सबै त्यहाँ तयार भइसकेका छन् होइन भनिसकेपछि चाहिँ एउटा त्यो एक नम्बरमा पर्छ क्या अरे सायद राणा थारू सङ्ग्रहालय त्यत्रो बनिरहेको छ त्यहाँ होइन त्यत्रो ठुलो लगानीमा एक नम्बर क्षेत्रमा पुरै मैले चाहिँ नि धनगढीदेखि प्रवेश गर्दाखेरि मैले विकासै विकास देखेँ होइन अलिकति त्यो बिच फाटामा त्यो चाहिँ एउटा ताल प्यारा ताल के अरे हो त्यहाँ चाहिँ मैले अलिकति सीमामा अलिकति त्यो सीमा व्यवस्थापनमा अलिकति त्यहाँ गडबडी भएको मैले देखेँ पुल पारी पनि नेपालको जमिन छ भारतले त्यसलाई चाहिँ अतिक्रमण गर्यो भन्ने त्यहाँ गुनासो र हामीले लगाएको तार चाहिँ त्यहाँ इन्डियाले आएर भत्काइदिने होइन हात्तीले मान्छे मारिदिने त्यस्तो किसिमको अलिकति थोरै त्यहाँ समस्या मैले देखेँ र सिल बन्दी गर्नुपर्छ बोर्डर सिल गर्नुपर्छ भन्ने प्रश्न त्यहाँ उठेको मैले पाएँ नभए अरू धेरै समस्याहरू त्यहाँ देखिएन विकास अधिकतम विकास भएको छ द्रुततर गतिमा विकास भएको छ तर विकासलाई नजरअन्दाज गरेको जस्तो मैले पाएँ हाम्रा प्रतिनिधिहरूलाई जनताले चाहिँ नि साथ दिएको चाहिँ भन्ने देखिएन कारण के हो भने साथ दिँदै नदिएको होइन कारण के हो भने नेपाल कम्युनिस्ट पार्टीले दिनरात गएर चाहिने नचाहिने अपवाह फैलाएर होइन झुटो सपनाको चाहिँ वितरण गरेर उनीहरूले चाहिँ जनतालाई चाहिँ हुनै नसक्ने असम्भव आश्वासनहरू दिएर उनीहरूले चाहिँ दिग्भ्रमित पारेको अवस्था चाहिँ त्यहाँ देखियो तर समग्रमा विकासको दृष्टिले पनि राजनीतिक चेतनाको दृष्टिले पनि यो जिल्लालाई मैले एकदमै अग्रणी रूपमा मैले पाएँ
तर जनताले नेपाली कङ्ग्रेस भनौँ यहाँको पार्टीलाई त जनताको आधारबाट त मत थुप्रै चाहिँ पाएको भन्ने छ तर कता कता आन्तरिक यो कलहले गर्दाखेरि नै यस्तो भयो भन्ने पनि छ यहाँको विश्लेषण यहाँको अनुभवले के भन्छ
होइन सही कुरा हो आन्तरिक कलह पार्टीभित्र आन्तरिक छ नि द्वन्द्व देखियो पार्टीमा वास्तवमा कुनै पनि संस्थालाई अगाडि बढ्नबाट रोक्ने मूल पक्ष भनेकै चाहिँ आन्तरिक व्यवस्थापकीय पक्ष हो व्यवस्थापकीय पक्षमा हामीले कुशलता देखाउन सकेनौँ अब यति सानो देश छ यति थोरै जनसङ्ख्या छ पार्टीमा जम्मा 470,000 क्रियाशील छन् त्यो क्रियाशील सदस्यमा पनि आधा जति मात्रै साँच्चै क्रियाशील छन् होइन हामी हाम्रा निश्चित कमिटीहरू छन् निश्चित भातृ संस्थाहरू छन् त्यो कुनै ठुलो व्यवस्थापकीय चाहिँ समस्या आउने अवस्था चाहिँ हुनु हुँदैनथ्यो हामी गर्न सक्थ्यौँ त्यो कुशलता हामीले देखाउन सक्नु पर्थ्यो व्यवस्थापकीय चाहिँ त्यो योग्यता हामीले प्रदर्शन गर्न सक्नु पर्थ्यो त्यो हामीले गर्न सकेनौँ त्यसैले निर्वाचनको परिणामको कारणहरूमध्ये चाहिँ एउटा मेजर कारण यो पनि हो उनीहरूको गठबन्धन एउटा कारण हुँदै हो त्यो निश्चित रूपमा त्यो संसारले हेरेकै कारण त्यही हो तर अर्को मूल कारण के हो भने व्यवस्थापकीय कारण पनि हो र यहाँ पनि त्यसका झलकहरू त्यसको स्वरूप फरक किसिमको स्वरूप रहेछ त्यसको नेचर फरक छ अरू जिल्लातिर भन्दा पूर्वतिर भन्दा यसको नेचर फरक छ तर गुटबन्दी छ अरू जिल्लामा फरक नेचरका गुटबन्दी छन् या फरक नेचरको गुटबन्दी छ तर गुटबन्दी यति गुटबन्दी चर्को गुटबन्दी छ कि अब यस्तो गुटबन्दीको चाहिँ अवस्थाले चाहिँ पार्टीलाई उबोलाउन सक्दैन कार्यकर्ताहरू त्यही कुरा उठाउँछन् पार्टी सुधार्ने हो भने पार्टीलाई चाहिँ एकदमै सुदृढ पार्टीको सङ्गठनलाई सुदृढ बनाउने हो विपक्षीहरूसँग चाहिँ प्रतिस्पर्धा गर्न सक्ने प्रतिद्वन्दिता गर्न सक्ने चाहिँ नै सङ्गठन निर्माण गर्ने हो भने गुटबन्दी छोड्नुपर्छ आपसी कलह छोड्नुपर्छ वैमनस्यता छोड्नुपर्छ पार्टीमा एकता बनाउनुपर्छ र यो चाहिँ केन्द्रबाटै सुरु हुनुपर्छ यो चाहिँ नेताहरूबाटै सुरु हुनुपर्छ राष्ट्रिय जागरण अभियान चाहिँ नेताबाटै चाहिँ नि प्रारम्भ हुनुपर्छ भनेर चाहिँ साथीहरू भन्नुहुन्छ त्यही कुराबाट यही विषयवस्तुबाट चाहिँ उहाँहरूको अभिव्यक्ति चाहिँ प्रारम्भ हुन्छ त्यसो भएको हुनाले योबाट एउटा दुःखद पक्ष चाहिँ देशभरि देखिएको चाहिँ एउटा चाहिँ चिन्तित हुनुपर्ने पक्ष चाहिँ मैले यहाँ पनि देखेँ
तर यो कुरा भनिरहेको अवस्थामा अब जनताले त के महसुस गर्छन् भने आन्तरिक लडाइँ छ राष्ट्रियताका सवालमा अब देशको समृद्धिको सवालमा त त्यति चासो त्यसो त्यति ध्यान चाहिँ जाँदैन भन्ने खालको विश्लेषण पनि कता कता सुने जस्तो यहाँलाई लाग्दैन
होइन अब त्यस्तो त छैन, कार्यकर्ताहरूबाट त आयो कुरा, तर हामी राष्ट्रियताको विषयमा अथवा चाहिँ अहिलेको सरकारले गरेका काम कारवाही गतिविधिका विषयमा हामी गम्भीर छौँ। हामीले आफ्नो ढङ्गले आफ्नो ठाउँबाट क्रिया प्रतिक्रिया दिइरहेकै छौँ, आफ्नो भूमिका निर्वाह गर्ने क्रममा नेपाली कङ्ग्रेस सुकेको छैन। तर कुरा के हो भने अलि सशक्त हुनु पर्यो, अलि प्रभावकारी हुनु पर्यो, सदनको भूमिका पनि प्रभावकारी हुनु पर्यो, बाहिरको भूमिका पनि प्रभावकारी हुनु पर्यो, पार्टी सङ्गठन चाहिँ गतिशील हुनु पर्यो, संरचनाहरू चाहिँ चलायमान हुनु पर्यो, कार्यकर्ता क्रियाशील हुनु पर्यो, नेताको चाहिँ विचार चाहिँ स्पष्ट हुनु पर्यो, पार्टीको नीति स्पष्ट हुनु पर्यो भन्ने कुरामा चाहिँ कार्यकर्ताको गुनासो छ। त्यो स्वाभाविक पनि हो, जायज पनि हो। अब राष्ट्रियताको मामलामा नेपाली कङ्ग्रेस जति स्पष्ट अरू कुनै पार्टी नै छैन। अरूका लागि त राष्ट्रियता भने एउटा गाउने गीत हो, होइन, गाउने भजन हो उनीहरूका लागि र लगाउने नारा हो। हामी राष्ट्रियताको मामलामा स्पष्ट छौँ। अब पार्टीमा यसका बारेमा कुनै पनि हलमल छैन।
जसरी यहाँ त अब धेरै अन्तर्राष्ट्रिय स्तरमा पनि अनुभव बटुलिसक्नु भएको छ, धेरै राष्ट्रिय स्तरको चाहिँ समृद्धि, त्यहाँको बजेट, त्यहाँको शासन पद्धतिको अनुभव यहाँले लिइसक्नु भएको छ भने अहिले पछिल्लो समयमा नेपाल सरकारले भनौँ अब तिनै तहका सरकार भइसकेपछि अब बजेट पनि बाहिर आइसकेको अवस्था छ, यो बजेटलाई चाहिँ यहाँका नेपाली जनता भनौँ या आम नेपाली नागरिकहरूको जीवन समृद्धि बन्न सक्छ जस्तो लाग्छ यहाँको अनुभवले?
अब यो अहिलेको बजेट चाहिँ यो बडा दुर्भाग्यपूर्ण ढङ्गले आएको छ। एकात्मक र केन्द्रीकृत शासन प्रणालीलाई चाहिँ टेवा पुग्ने गरिकन, बल पुग्ने गरिकन यो बजेट उहाँहरूले ल्याउनु भएको छ। एक त बजेटको चाहिँ आकार उहाँहरूले अलि ठुलो बनाउनु भयो, यद्यपि ठुलो आकारको बजेट यदि हाम्रो स्रोतको चाहिँ निश्चितता छ भने, स्रोत जुट्ने सम्भावना, त्यसको आधार नीतिगत सैद्धान्तिक आधार स्पष्ट छ, विश्वसनीयता छ भने कुनै ठुलो कुरा होइन। 15 खरब मात्रै होइन, 20 खरबको बनायो भने फरक पर्दैन। तर चाहिँ बजेटको स्रोत जुट्ने निश्चितता चाहिँ देखिँदैन। 5 खरब 75 अरब त वैदेशिक चाहिँ सहायता, त्यसपछि चाहिँ ऋण र आन्तरिक ऋणबाट रिकभर गर्ने भनिएको छ, त्यसलाई पुरा गर्ने भनिएको छ। 9 खरब 81 अरब चाहिँ राजस्वबाट चाहिँ असुल्ले भनिएको छ। 9 खरब 81 अरब राजस्वबाट नउठ्न सक्छ, होइन, विज्ञहरू त भन्दैछन्। र अर्को कुरा चाहिँ नि चालु खर्च 9 खरब 57 अरब भनिएको छ। अब राजस्व हामीले उठाउने 9 खरब 81 अरब अनि चालु खर्च भनेको चाहिँ दैनन्दिन प्रशासनिक खर्च हो। 9 खरब 57 अरब 24 खरब अरब बच्यो जम्मा। अब 9 खरब 81 अरब उठ्दैन, 9 खरब उठ्ला भनेपछि त तलब खुवाउनलाई नै हामीलाई विदेशी ऋण चाहियो। 9 खरब उठ्यो भने त 9 खरब 57 अरब त हाम्रो चालु खर्च छ, होइन, त्यो त तलब खुवाउनलाई नै हाम्रो चाहिँ के हो भने विदेशी चाहिँ ऋण चाहिने भयो, वैदेशिक सहायता चाहिने भयो, आन्तरिक ऋण चाहिने भयो भनेपछि मुलुकको विकास निर्माण कसरी हुन्छ? नम्बर एक यो हवाई कुरा जस्तो भयो। अब नम्बर दुई केन्द्रलाई चाहिँ 12 खरबभन्दा बढी बजेट राख्नुभयो उहाँहरूले, भन्नलाई 3 ताका सरकार भन्ने, सिंहदरबारको अधिकार चाहिँ अब गाउँसम्म हामीले चाहिँ नि पुर्यायौँ भन्ने, होइन, प्रत्यायोजन गऱ्यौँ भन्ने, संविधानका मार्फत, कानुनका मार्फत, स्थानीय तहका सरकारहरूका मार्फत, प्रदेश सरकारका मार्फत भन्ने, त्यसपछि प्रदेश सरकारलाई 1 खरबभन्दा कम पैसा दिने, 94-95 अरब छुटाउनु भएको छ। अब तपाईँले स्थानीय तहलाई 2 खरबको आसपास पैसा दिने अनि भन्ने संहिता, राज्यको पुनर्संरचनापछि हामीले स्थापना गरेको राजनीतिक प्रणाली र चाहिँ यसले चाहिँ मुलुकको चाहिँ दिगो विकास, सर्वतोमुखी विकास, सर्वाङ्गीण विकास, अब गाउँले आफै विकास गर्छ, होइन, प्रोभिन्सहरू पनि विकासमा, प्रदेशहरू पनि विकासमा अग्रसर हुन्छन्, आफ्नो ठाउँलाई आफै बनाउने हो अब भन्ने किसिमको नारा दिने। तर के हो भने बजेट चाहिँ एलोकेट गर्दा, बजेट विनियोजन गर्दा, बजेट छुट्याउँदाखेरि चाहिँ नि केन्द्रमा भएभरको सबै पैसा राख्ने, यो प्रवृत्ति के हो भने यो चाहिँ सङ्घीयतालाई बल पुर्याउने प्रवृत्ति होइन, यो चाहिँ केन्द्रीकृत र एकात्मक सत्तालाई नै बल पुर्याउने प्रवृत्ति हो। त्यो प्रवृत्ति चाहिँ अहिलेको सरकारमा देखिएको छ।
यसको मतलब यहाँको बुझाइमा अहिलेको बजेट वितरणमुखी चाहिँ बढी छ र त्यो पनि एकाधिकारको आधारबाट चाहिँ वितरणमुखी बजेट भएको छ भन्ने खालको बुझाइ हो?
अब अनुत्पादक क्षेत्रमा अब मुख्यमन्त्रीको आलिसान भवन बनाउने, अतिथि गृह बनाउने, होइन, अब चाहिँ प्रदेश प्रमुखका भवनहरू बनाउने अनुत्पादक क्षेत्रमा के अनु ऊर्जामा पर्यटनमा बजेट घट्यो। किन घट्यो त? ऊर्जा आवश्यक छ, हाम्रा सम्भावनाका ठाउँहरू छन्, होइन, यो पोटेन्सियल भएको क्षेत्रमा बजेट किन? पर्यटन त हाम्रो मूल आधार बन्न सक्छ हाम्रो अर्थतन्त्रलाई बलियो बनाउने, होइन? त्यो पर्यटनलाई चाहिँ नि बजेट किन घटाइयो पर्यटन क्षेत्रमा र अरू क्षेत्रमा वितरणका क्षेत्रमा? ठिक छ, सामाजिक सुरक्षाको विषय ठिकै छ, होइन, वृद्ध भत्ता बढाउनलाई नाजायज रूपमा लिन सकिँदैन, तर वृद्ध भत्ता मात्रै बढाइदिएर भएन नि, वृद्धहरूको चाहिँ नि एकदमै जीवनको उत्तरार्धलाई चाहिँ कसरी सुखद बनाउने, होइन, बरु एउटा पालिकामा राम्रा वृद्ध आश्रमहरू बनाइदिने, त्यो जुन पैसा छ अब ठिक छ सर्टेन पैसा उहाँहरूलाई दिने, त्यो पैसा पनि चाहिन्छ हातमा, तर पालिकाहरूमा चाहिँ राम्रा चाहिँ नि वृद्धाश्रमहरू बनाइदिने हो भने त उहाँहरूको जीव उत्तरार्धको जीवन त सुखद हुन्थ्यो नि त, हो, औषधि उपचारको व्यवस्था, खाजाको व्यवस्था, होइन, मनोरञ्जनको व्यवस्था, आवासको व्यवस्था बनाइदिने नि त, हरेक पालिकामा बनाइदिने, नगरपालिका गाउँपालिकामा, भनेपछि त त्यो दिशातर्फ चाहिँ सरकार अग्रसर देखिँदैन, खालि प्रचारात्मक कुरा गर्ने, सस्तो लोकप्रियताका लागि चाहिँ नि अहिले चाहिँ केही कुराहरू दिए जस्तो गर्ने, समग्रमा र चाहिँ त्यसको निष्कर्षमा चाहिँ कुनै पनि प्रतिफल प्राप्त नहुने, त्यो दिशामा सरकार अग्रसर देखिन्छ।
जसरी अहिले अब लगभग अब 15-16 महिना पनि भइसकेको छ, यहाँ प्रतिपक्षमा हुनुहुन्छ, उहाँ सरकारमा हुनुहुन्छ, अहिलेको समग्रमा हेर्दाखेरि चाहिँ के पाउनुभयो यहाँले, प्रतिपक्षको भूमिका के र अहिले चाहिँ राज्यले अनि सरकारले गरिरहेको अवस्था कस्तो पाउनुभयो, जनतालाई सन्तुष्टि हुने
सरकार आफूले प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न सकिरहेको छैन, इतिहासमा दुई तिहाईको समर्थन प्राप्त सरकार जुनसुकै बेला चाहिँ नि बन्दैन, उहाँहरूलाई चाहिँ इतिहासले एउटा सुनौलो अवसर दिएको छ, र जनता पनि के हो भने कुनै जुनसुकै वाद सिद्धान्त बोकेको धारण गरेको राजनीतिक दल होस् अथवा व्यक्ति होस्, यदि उसले जनताको पक्षमा काम गर्छ, जनताका अधिकारहरूलाई कुण्ठित गर्दैन, मानवाधिकार, स्वतन्त्रता, होइन, नैसर्गिक व्यक्तिका अधिकार, मौलिक अधिकार, यी सबै कुरामा बन्देज नलगाइकन उसले विकास निर्माणका कामहरूलाई अगाडि बढाउँछ, होइन, समाज विकासका अरू भूमिकाहरू उसका देखिन्छन् भनेपछि नागरिकले आपत्ति जनाउँदैन, नागरिकले प्रश्न उठाउँदैन त्यतिखेर चाहिँ, होइन, उसले कम्प्रोमाइज गर्छ, तर अब अहिले त राजनीति सिद्धान्तको कुरा बाहेक अरू कुरा उहाँहरूका लागि गौण कुरा हुन्, नागरिकलाई बलियो बनाउने कुरा गौण कुरा हुन्, किनभने कम्युनिस्ट भन्ने सिद्धान्त र पार्टी चाहिँ समृद्धिमा चाहिँ फर्स्ट आउँदैन, त्यसैले उहाँहरूलाई आवश्यक के छ भने गरिबीको चाहिँ यहाँ अहिले अवस्थालाई चाहिँ नि अन्त गर्न चाहिँ उहाँहरूले चाहनुहुन्न, गरिबी अन्त भयो भने कुनै पनि कम्युनिस्ट पार्टी चाहिँ नि फर्स्ट आउँदैन, बलियो हुँदैन, उहाँहरूको टेक्ने जमिनै भासिन्छ, टेक्ने धरातलै रहँदैन, त्यसैले गरिबीका लागि चाहिँ यो कम्युनिजम भनेको अफिम होइन, गरिब जनतालाई राखिदिने, होइन, त्यसपछि चाहिँ कम्युनिजममा चाहिँ सबै सुख आउँछ, समृद्धि आउँछ भनिदिने, त्यो कहिले पनि नल्याउने, किनभने त्यो नसाले लट्ठ्याइरहनु पऱ्यो एउटा वर्गलाई, होइन, एउटा समुदायलाई त लट्ठ्याइरहनु पऱ्यो नि त, त्यसो भएको हुनाले उहाँहरूले चाहिँ त्यो काम गरिराख्नु भएको छ र उहाँहरूबाट समृद्धिको अपेक्षा चाहिँ धेरै हामीले गर्न सक्दैनौँ, किनभने समृद्ध मुलुक समृद्ध हुने बित्तिकै कम्युनिस्ट पार्टीका भविष्य सिद्धिन्छ, उहाँहरूको यात्रा सिद्धिन्छ,
किन उहाँले तपाईँले यो भनिरहेको अवस्था, उहाँ त सर्वहाराको चाहिँ अब लिडर गर्ने अब पार्टी भनौँ, यहाँहरूलाई त फेरि आरोप लागेको पुँजीवादी पार्टी, भनेपछि त उनीहरूको त कन्सेप्ट अवधारणा चाहिँ त्यस्तै छ, भनेपछि यहाँहरूले चाहिँ अब त भन्ने कुरा हो भन्छन् नि आरोप लगाएको कुरा,
त्यही त सर्वहारा मतलब जनतालाई गरिब बनाइराख्ने, सर्वहारा भने त एकदमै केही नभएको नि त, टेक्ने जमिन पनि नभएको, समाउने चाहिने कुनै हाँगो पनि नभएको, मतलब गुमाउँदा केही गुमाउनै नपर्ने, पाउँदा सारा संसारै जितिने उहाँहरूको सिद्धान्त, राज्यविहीन, जातिविहीन, राज्य विघटन गर्ने हो नि त उहाँहरूले, उहाँहरूको उद्देश्य त राज्य विघटनतर्फ जाने हो, अनि राष्ट्रवाद कसरी आयो, राष्ट्रियताको नारा कसरी आयो उहाँहरूको, होइन, यो जातिलाई चाहिँ उहाँहरूले मान्दै मान्नुहुन्न जातीय अस्तित्वलाई, अनि फेरि जातीय राष्ट्रियताको कुरा कसरी आयो, प्रचण्डले भन्नुभयो नि त तमुहान दिन्छु पोखरा गएर, होइन, पाल्पा गएर मगरात दिन्छु, पूर्वमा पाँच थर गएर लिम्बुवान दिन्छु, खोटाङमा गएर चाहिँ किराँत दिन्छु, यता कर्णालीतिर आएर खसान दिन्छु, जनकपुरमा गएर मिथिला राज्य दिन्छु, म बाँड्दै हिँड्नु पनि त, यो जातीय कुरा कसरी उहाँहरूले उठाउन सक्नुभयो, उहाँहरूको सिद्धान्तको खिलाफको कुरा, बरखिलाफको कुरा हो, सिद्धान्तमै छैन यो कुरा, न राष्ट्रवाद छ न जातीय राज्य छ, त्यसैले उहाँहरूले चाहिँ नेपाली समाजलाई दिग्भ्रमित पार्ने, झुक्क्याउने, अलमलमा पार्ने, उहाँहरूको मार्गदर्शक सिद्धान्तको विपरीत, उहाँहरू त बलपूर्वक कम्युनिस्ट पार्टीको अधीनमा चाहिँ राज्यलाई चाहिँ आफ्नो नियन्त्रणमा लिने र कम्युनिस्ट पार्टीद्वारा चाहिँ मुलुकलाई शासित गर्ने उहाँहरूको प्रवृत्ति हो, त्यो प्रवृत्तिको झलक अहिले देखिराखेका छौँ, त्यो अहङ्कारपूर्ण, त्यो दम्भपूर्ण, उन्मादपूर्ण, त्यो चाहिँ प्रवृत्ति अहिले सत्तामा बस्नेहरूमा देखिन्छ, नेपाल कम्युनिस्ट पार्टीका नेताहरूमा प्रधानमन्त्रीमा देखिन्छ, त्यसपछि पुष्पकमल दाहालमा देखिन्छ, मुख्य गरिकन दुईवटा नेताहरूमा यो प्रवृत्ति देखिन्छ। यो प्रवृत्ति नेपाली समाजका लागि घातक हो, यहाँको प्रजातन्त्रका लागि, मानवाधिकारका लागि, यहाँको स्वतन्त्रताका लागि र नेपाल राज्यको स्वाधीनताका लागि पनि यो असाध्यै खतरनाक प्रवृत्ति हो। त्यो खतरनाक प्रवृत्तिले अहिले मुलुकमा शासन गरिराखेको छ। हामीले जनजागरण कार्यक्रमका मार्फत पनि यी विषयहरूमा चर्चा गऱ्यौँ। राजनीतिको हामीले केस्रा हामीले चाहिँ विवेचना गऱ्यौँ हामीले, र विकास निर्माणको यात्रा जहाँबाट प्रारम्भ भयो त्यसको पनि हामीले विवेचना गऱ्यौँ। पार्टीका साथीहरूको दिमागमा मनमा के अलमल थियो भने अलमल हटाउने काम पनि हामीले गऱ्यौँ। यो हाम्रा लागि प्रारम्भिक जरुरी थियो, कदम थियो यो। त्यसै भएको हुनाले चाहिँ यो जिल्लामा चाहिँ हाम्रा अहिलेका यी कार्यक्रमहरू मलाई लाग्छ केही न केही रूपमा उपलब्धिमूलकै भयो भन्ने मलाई लाग्छ।
जस्तै यहाँ केन्द्रबाट कञ्चनपुर आइरहनु भएको छ, हाम्रो लागि एउटा अवसर पनि हो। केन्द्रको अन्तर्राष्ट्रिय स्तरको धेरै अनुभव गरिराख्नु भएको छ यहाँले, तर पछिल्लो समयमा प्रतिपक्ष अलिकति रचनात्मक भूमिकाहरू निर्वाह गर्न सकेन, विभिन्न भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ अब अलिकति भनौँ प्रेसर दिने खालका कुराहरू भएन भन्ने खालको पनि आम धेरै श्रोताहरू धेरै जनताहरूको आएको छ। वास्तवमा हो यस्तो?
होइन, प्रेसर त हामीले अब सदनमा दिने हो, होइन, सदनमा प्रेसर दिने काम सकेसम्म चाहिँ कोसिस पार्टीले गरिराखेकै छ। जुन सङ्ख्यामा हामी उपस्थित छौँ त्यसको बलले पुगे जति हामीले गरिराखेका छौँ। र अर्को कुरा चाहिँ हामीले योजनाहरू पनि कसरी अगाडि बढ्ने, रणनीतिहरू कसरी, यसका निम्ति कस्तो रणनीति आवश्यक छ भनेर पनि हामीले त्यो तय गरिराखेकै छौँ। तपाईँले भन्नुभयो जस्तो जनता चाहिँ सन्तुष्ट छैनन्, नागरिक समाज सन्तुष्ट छैनन्, होइन, अझ सशक्त हुनु पऱ्यो, अझ प्रभावकारी हुनु पऱ्यो। करप्सनको केसमा चाहिँ किन बोलिराखेको छैन पार्टी, व्हाइट बडीदेखि लगायतका अरू बालुवाटार प्रकरणदेखि लिएर धेरै प्रकरणहरू छन्, यसमा पार्टी किन बोलिराखेका छैन, होइन, शान्ति सुरक्षाको विषयमा चाहिँ हामीले आफैले किन लिड गरिराखेका छैनौँ। नागरिक आन्दोलनको हामी चाहिँ हिस्सा बन्ने होइन कि, नागरिकहरूलाई त हाम्रो राजनीतिक आन्दोलनको हिस्सा बनाउनु पऱ्यो त, होइन, त्यो काम हामीले किन गर्न सकेका छैनौँ। हाम्रा विरोध कार्यक्रमहरू अझ प्रभावकारी रूपबाट किन हामीले अगाडि बढाउन सकेका छैनौँ भन्ने कुरामा जनताको, पार्टीका साथीहरूकै पनि तल्लो तहका साथीहरूको गुनासो छ। यसलाई अब बुझेर, यसलाई चाहिँ उहाँहरूको भावनालाई बुझेर पार्टीलाई नयाँ सन्दर्भमा अझ चाहिने बलियो बनाएर, पार्टीका गतिविधिहरूलाई अझ चाहिने गतिशील बनाएर, संरचनाहरूलाई चलायमान बनाएर, कार्यकर्तालाई, पार्टीका साथीहरूलाई क्रियाशील बनाएर अगाडि बढ्ने कुरामा चाहिँ हामी दत्तचित्त भएर लागेका छौँ।
तर यहाँले एउटा रमाइलो पक्ष उठाउनु भएको छ, व्हाइट बडीका कुराहरू या सुन प्रकरणमा पनि, व्हाइट बडीमा त कता कता यहाँकै पार्टीको सभापतिको पनि त कता कता नामहरू चाहिँ बाहिर आएको अवस्था,
यसरी यसलाई अभाग रूपमा फैलाइएको छ, होइन। अब राज्यको त भ्रष्टाचार छानबिन गर्ने, अनुसन्धान गर्ने निकाय छ नि त, होइन, अब के भन्छ, लेखा समिति हाम्रै पार्टीको, लेखा समिति विपक्षीले पाउने जुन कोटा हो त्यसमा लेखा समिति हामीले पाएका छौँ। उपसमितिले चाहिँ नि एउटा अध्ययन गरेर एउटा रिपोर्ट चाहिँ तयार पारेको छ, त्यो रिपोर्ट चाहिँ नि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छ, त्यो रिपोर्ट सरकारसँग छ, त्यो रिपोर्टका आधारमा, हामीले बनाएको रिपोर्ट त हो नि त्यो रिपोर्टका आधारमा को व्यक्ति संलग्न छन्, कारवाही प्रक्रिया अगाडि बढाए भइहाल्यो नि त। तर कुरा के हो भने, आफ्नो गल्तीलाई, आफ्नो बदमासीलाई ढाकछुप गर्न सरकारले चाहिँ फलानु संलग्न छ भनेर प्रचार गरिदिया छ, होइन, सरकार आफै संलग्न छ, होइन, प्रधानमन्त्रीजीकै संरक्षकत्वमा यो सबै भइराखेको छ, होइन, रविन्द्र अधिकारीजी त जानुभयो। तर कुरा के हो भने, जुन जुन विधि र प्रक्रियाबाट व्हाइट बडी चाहिँ खरिद चाहिने प्रक्रिया अगाडि बढ्यो, त्यो कुरा त जगजाहिर छ नि त, लुकाएर लुक्ने कुरै होइन। सम्बन्धित त्यहाँका चाहिँ नेपाल वायुसेवा निगमका अध्यक्ष छन्, त्यसका चाहिँ महाप्रबन्धक छन्, सम्बन्धित मन्त्रालयका सचिव छन्, होइन, अरू संलग्न अधिकारीहरू छन्, त्यति बेलाका मन्त्री छन्, त्यसपछिका मन्त्री छन्, त्यति बेलाका प्रधानमन्त्री छन्, त्यसपछिका प्रधानमन्त्री छन्, यही त हो त संलग्न को छ भन्ने, यदि भनेर यदि खोज्ने हो भने यिनै त हुन् नि। तर कुरा के हो भने, उनीहरूले यसरी स्याल हुइयाँ चलाएका छन् कि चाहिँ नेपाली कङ्ग्रेसका मान्छे पनि संलग्न छन्, सभापति पनि संलग्न छन् भनिदिया छन्। यदि संलग्नै छन् भने त वस्तुनिष्ठ रूपबाट अनुसन्धानले प्रमाणितै गर्यो भने त हामीले पनि संलग्नलाई केही गर्न पाइँदैन भन्न पाइएन नि त। संलग्नलाई कारवाही गर भने हो नि त, हामीले संलग्न रविन्द्र अधिकारीजी संलग्न छन् कारवाही गर भनेर लेखा समितिले रिपोर्ट दिएका छन् त, भनेपछि त संलग्नका लागि तटस्थ रूपबाट अनुसन्धान अगाडि बढाउनु पर्यो, त्यसबाट आउने परिणाम चाहिँ नेपाली कङ्ग्रेस स्वीकार गर्छ। तर कुरा के हो भने नेपाली कङ्ग्रेसकै नेतालाई चाहिँ नि संलग्न गराएर जुन दुष्प्रचार भइरहेको छ नि, यो दुष्प्रचारको पछि चाहिँ कोही लाग्नु भएन, वास्तविकताको पछि लाग्नु पऱ्यो। वास्तविकता जे हो त्यसलाई हामी स्वीकार गर्छौँ, तर अहिले उनीहरूले दुष्प्रचार गरिरहेका छन्।
जसरी एउटा कुरा यहाँले छाया सरकार पनि गठन गर्नुभएको छ, के हो यो छाया सरकार भनेको?
छाया सरकार भनेको यो एउटा वेस्ट मिनिस्टर चाहिँ सिस्टम जुन छ त्यसमा चाहिँ वैकल्पिक के भन्छ सत्तारूढ पार्टी अब सत्तामै भइहाल्ने भयो, मुख्य प्रतिपक्षी पार्टीले चाहिँ नि छाया सरकार बनाएर चाहिँ सरकारका गतिविधिहरूलाई काम कारबाहीहरूलाई वाच गर्ने, निगरानी गर्ने, जहाँ जहाँ कमी कमजोरी हुन्छन् त्यो उठाउने, तिनलाई सदनमा पनि उठाउने र तिनलाई चाहिँ जनसमक्ष पनि लिएर जाने भन्ने नीति अन्तर्गत चाहिँ छाया सरकार बनेको हो। र यो छाया सरकारले चाहिँ अहिले सम्बन्धित मन्त्रालय पनि हेरिरहेको छ र ती मन्त्रालयका काम कारबाहीलाई पनि अध्ययन गरिराखेको छ र त्यहाँ भएका कमी कमजोरीलाई सदनमा पनि उठाउँछ, जनसमक्ष पनि लिएर जान्छ र गलत काम गर्नबाट रोक्छ। यसको उद्देश्य त्यही हो।
अहिलेसम्म त्यो प्रक्रियाहरू चाहिँ अब आम जनताका माझमा त खालि नाम मात्र छाया सरकार भन्ने खालको छ, तर जुन प्रकारले नाम दिएको छ त्यो प्रकारको चाहिँ अब प्रतिफल जनताले अपेक्षा अनुसार त नआएको जस्तो देखिन्छ।
होइन, अब छाया सरकारको अभ्यास किनभने सरकारमा बस्दा त्यसको अभ्यास गरिँदैन, होइन। विगतको राजनीतिक हाम्रो यात्रा पनि अस्थिरतापूर्ण नै थियो नेपालको, ढुक्कले चाहिँ राजनीतिक प्रणाली स्थापित भएर चाहिँ हामी विकास निर्माणको युगमा प्रवेश गर्नै पाएनौँ। विभिन्न तरिकाका अस्थिरताहरू हामीले झेल्नु पऱ्यो 48 नै, पार्टीभित्र पनि अस्थिर भयौँ हामी, होइन, विपक्षीले गरेका क्रियाकलापका कारण पनि अस्थिर भयौँ हामी, मुलुकको राजनीति नै अस्थिर भयो, 10 हिंसात्मक विद्रोहको सामना गर्नु पऱ्यो, त्यसपछि राजासँगको लडाइँ छँदैछ त्यहीभित्र, त्यसपछि बनेका सरकारहरूले मुलुक र जनताको पक्षमा संविधान बनाउने पक्षमा काम गर्नै सकेनन्। 70 बल्ल चाहिँ संविधान निर्माणको प्रक्रियाले अन्तिम रूप पायो, संविधान जारी गऱ्यौँ, निर्वाचन गरेर हामीले यसलाई कार्यान्वयन पनि गऱ्यौँ र यो छाया सरकारको अभ्यास चाहिँ दिगो रूपबाट अगाडि बढ्न सकेका थिएन अगाडि, त्यसैले अब हामी प्रारम्भ गर्दैछौँ, यसलाई प्रभावकारी रूपबाट हामी अगाडि बढाउँछौँ।
तर एउटा कुरा अझ सोधौँ सोधौँ, अब गुनासो चाहिँ अब राखौँ राखौँ भन्ने खालको छ मलाई पनि। धेरै राष्ट्रहरूमा हेर्दाखेरि राज्यका चाहिँ अब धर्महरूलाई पनि जोडेर चाहिँ राजनीति गरेका थुप्रै मुलुकहरू छन्, अब धेरै अब क्रिस्चियन मुलुकहरू छन्, धेरै अब मुस्लिम छन्, तर त्यहाँ चाहिँ धर्मका नाममा एक्सर्साइज हुँदैन, जुन राजनीति गर्छन् ती एकदमै आफ्नो चाहिँ अडिगमा चाहिँ अगाडि बढ्छन्। तर नेपालमा चाहिँ धर्मनिरपेक्ष भन्ने खालको शब्द आछ, यसले पनि त जनताहरू भ्रमित भएको जस्तो लाग्दैन, यसलाई चाहिँ कङ्ग्रेसले कसरी हेर्छ?
अब 62-63 आन्दोलन स्पष्ट रूपमा भन्नुपर्दाखेरि चाहिँ को एजेन्डा चाहिँ धर्मनिरपेक्षता थिएन, बिल्कुलै थिएन, त्यो चाहिँ गणतन्त्र स्थापनाकै आन्दोलन थियो। पहिला त सुरुमा प्रजातन्त्र प्रजातान्त्रिक अधिकारहरू, प्रजातन्त्रलाई राजाले अपहरण गरे, प्रजातान्त्रिक अधिकारहरू सबै चाहिँ खोसे, अब राजाबाट त्यो अधिकार फिर्ता गर्ने आन्दोलन थियो, अन्तत त्यो आन्दोलन गणतान्त्रिक आन्दोलनमा चाहिँ परिणत भयो, किनभने राजाले समयमा कुरा बुझेनन्, मूर्खतापूर्ण रूपबाट उनी अगाडि बढिराखे। यो गणतन्त्र साँच्चै भन्यो भने राजाको अयोग्यताले पनि आएको छ, जनआन्दोलनको परिणाम त हो, प्रतिफल त हो, हामीले गरे त हो, तर त्यसमा राजाको मूर्खता पनि चाहिँ सहायक भएको छ कि। त्यसो भएको हुनाले गणतान्त्रिक आन्दोलन चाहिँ हामीले अगाडि बढायौँ, त्यो आन्दोलनको चाहिँ धर्मनिरपेक्षता भन्ने चाहिँ मुद्दा थिएन, किनभने नेपालमा धर्मको बारेमा विवादै थिएन, यहाँ सबै धर्म समुदायका मानिसहरू मिलेर बसेका थिए, हिन्दूहरूको बाहुल्यता, तर यहाँ भएका अरू धर्महरू मुस्लिमदेखि बुद्ध धर्मदेखि अलिअलि भएका क्रिस्चियनदेखि होइन अरू जति पनि धर्म किराँत धर्मदेखि यी सबै धर्म चाहिँ नि का अनुयायीहरू धर्मावलम्बीहरू चाहिँ नि मिलेरै बसेका थियौँ हामी। अब सडक भन्न नारा लागेका छ, न हामीले बनाएको रोड म्यापमा धर्मनिरपेक्ष राष्ट्र बनाउने भन्ने छ, 12 बुँदेमा छैन, कहीँ हामीले सडकमा बोलेका छौँ, कहीँ बोलेका छैनौँ, कहीँ माग गरेका छौँ, माग गरेका छैनौँ, तर रातारात कसरी अब यो आयो हामीलाई थाहा छैन, मलाई थाहा छैन। अब संविधानमा चाहिँ लेखिएको छ, अब हामीले धार्मिक स्वतन्त्रता भन्न सक्थ्यौँ, संविधानमा धार्मिक स्वतन्त्रता भने त आफ्नो धर्म आफ्नो चाहिँ संस्कृति परम्परालाई मान्ने, एक धर्मले अर्को धर्मका गतिविधिहरूलाई हस्तक्षेप नगर्ने, धर्मान्तरणको बाटोमा नजाने हुनलाई धर्मनिरपेक्षता भन्नाले परम्परा सनातन परम्परादेखि चलिआएको धर्म संस्कृतिको रक्षा गर्नु हो भन्ने लेखेको छ, संसारमा कहीँ नभएको परिभाषा चाहिँ व्याख्या चाहिँ हाम्रो संविधानमा। त्यस भएको हुनाले यो अनावश्यक एजेन्डा नै आयो यहाँ अहिले, तर अब फेरि अहिले आएर धर्मको बारेमा लडाइँ गर्न जरुरी छैन. यदि धार्मिक आन्दोलन भयो, हिन्दू धर्मावलम्बीहरूले हिन्दू राष्ट्र बनाउनु पर्छ भनेर ठुलो एउटा दबाब सिर्जना गरे भने त त्यसलाई छिनोफानो गर्नुपर्छ. त्यसका लागि जनमत सङ्ग्रह हुनसक्छ, होइन? त्यसका लागि चाहिँ अरू कुनै बाटो हुनसक्छ, त्योभन्दा अर्को बाटो छैन. त्यसैले अब यो विषय चाहिँ यदि ठुलो चाहिँ तागतले यसलाई दबाबको रूपमा लिएर आयो भने यसलाई छिनोफानो गर्नैपर्छ, अरू कुनै उपाय छैन. होइन अब सामान्य रूपबाट खालि प्रश्न मात्रै उठ्ने, हिन्दू राष्ट्र चाहिँ नि भएन भनेर सामान्य झिनो आवाजमा चाहिँ यो कुरा उठ्ने भयो भने चाहिँ, मधुरो आवाजमा मात्रै यो कुरा उठ्यो भने चाहिँ खास यसले अर्थ राख्दैन.
तर अब यो संसदीय व्यवस्थामा भनौँ या लोकतन्त्र गणतन्त्रमा भनौँ, जनताको जनाधिकारलाई चाहिँ मान्ने हुन्छ भन्छन्, बहुमतीय आधारबाट मान्ने हुन्छ भन्छन्, दुई तिहाईको कुराहरू आएको छ. तर देशमा हेर्दाखेरि त धर्मको दृष्टिकोणले, धार्मिक दृष्टिकोणले त 80-85% त हिन्दू भएकै हो नि.
अब त्यसलाई नाप्नु पऱ्यो पहिला. 80-81 ठिकै हो, जनगणनामा आउने हो त्यो, 68 आयो, अब 78 आउला, 2 बाँकी छ. तर त्यो जनमत चाहिँ अब हिन्दू राष्ट्रै चाहियो भनेर निस्किनु पऱ्यो नि त, माग्नु पऱ्यो नि त, माग्नु परेन, नमागिकन राज्यलाई दबाब दिनु पऱ्यो नि त. राज्यलाई दबाब दिएपछि पो राज्य बाध्य हुन्छ त. हामीले दबाब दियौँ, बाध्य भयो, शासन व्यवस्था फेरियो नि त. 46 राजाले परिवर्तन गर्न बाध्य भयो नि त, बहुदल दिन बाध्य भए, होइन? त्यसपछि राजाले गद्दी छोड्न बाध्य भए. यदि हिन्दू जनमत चाहिँ सडकमा निस्केर चाहिँ यो चाहियो भन्यो भने त त्यस त्यो आवाज त सुन्नु पर्यो, होइन? तर त्यो वातावरण त बनाउनु पऱ्यो पहिला. धर्म सापेक्ष राष्ट्र बनाउनुपर्छ भन्ने जुन हाम्रा अगुवाहरू छन् त्यो सेक्टरका, त्यो क्षेत्रका, उहाँहरूले त्यो अभियान चलाउनु पऱ्यो, दबाब दिनु पऱ्यो, त्यसपछि राज्य सुन्न बाध्य हुन्छ. होइन, खालि चाहिँ नि एउटा प्राज्ञिक बहस, खालि एउटा बौद्धिक बहस मात्रै गरेर त भएन नि त. खालि पहेँलो गेरु वस्त्र लगाएर पशुपतिमा हवन मात्रै गरेर त भएन नि त. जनमत त देखिनु पऱ्यो नि त. राजनीति भने चाहिँ जनमतले निर्धारित गर्छ मुलुकको राजनीति कता जाने भन्ने कुरा, मुलुकले कुन एजेन्डा लिने, होइन, मुलुक कुन बाटो हिँड्ने भन्ने कुरा चाहिँ जनमतले निर्धारण गर्छ कि. त्यो जनमत चाहिँ, सङ्गठित जनमत चाहिँ ले आफ्नो आवाजलाई मुखरित गर्नु पऱ्यो.
यसको मतलब यो जनमत गरिनुपर्छ. वास्तवमा यो चाहिँ एकलौटी ढङ्गले निरपेक्ष गरिएको, तर जनमत नगरिकन यो चाहिँ दिगो हुन सक्दैन भन्ने बुझाइ यहाँको
होइन. त्यो ठाउँमा मुलुकलाई पुर्याउनु पऱ्यो. जे कुराको हामी माग गर्न खोजिराखेका छौँ नि, त्यो चाहियो भन्दैछौँ नि, मागकर्ताहरूले असाध्यै ठुलो जनमतबाट दबाब दिनु पऱ्यो कि. राज्य बाध्य होस्, सरकार बाध्य होस् न, त्यो बाटोमा जानै पर्छ भन्ने ठाउँमा पुर्याउनु पऱ्यो कि. नभए चाहिँ के हो भने संविधानमा धर्मनिरपेक्षता उसले गरेका छ. ठुलो दबाब नभइकन त फेरिँदैन नि, संविधान फेर्ने कुरा हो नि त. संविधान अब जनमतै पनि नचाहिन सक्छ, जनमत सङ्ग्रह के जरुरी नहुनु पनि सक्छ. यही संविधानलाई दुई तिहाईले संशोधन गर्दै भइगयो त. धर्मनिरपेक्ष राष्ट्र हुने भन्ने त्यो धारालाई, धर्म सापेक्ष राष्ट्र हुने, हिन्दू राष्ट्र हुने, अथवा धर्मनिरपेक्ष धार्मिक स्वतन्त्रता हुने, हाम्रो दुई तिहाईले चेन्ज गर्न सकिहालिन्छ, संशोधन गर्न सकिहालिन्छ. जनमत किन्छ, त्यत्रो खर्च किन गर्ने? कन्भिन्स गर्नु पऱ्यो पार्लियामेन्टलाई. कन्भिन्स गर्दा कन्भिन्स हुँदैन भने दबाब दिनु पऱ्यो. धर्मनिरपेक्ष राष्ट्र होइन, धर्म सापेक्ष राष्ट्र बनाऊ भनेर 10,00,000 मान्छेले संविधान सभा भवन घेर्यो भने के हुन्छ? 10,00,000 मान्छेले सिंहदरबार घेर्यो भने के हुन्छ? परिवर्तन हुन्छ. तर कुनामा बसेर एकदमै मन्दिरमा पार्टी पौवा देउरालीमा पाती चढाएर भाकल गरेर मात्रै यो आउँदैन, यो होइन.
एकदमै धेरै धेरै धन्यवाद छ यहाँले आफ्नो व्यस्त समयको बावजुद पनि कञ्चनपुरमा आएर विशेष त यो पछिल्लो राजनीतिक समसामयिक विषय र बजेट र सरकारको अवस्थाको बारेमा यहाँले समय दिएर आफ्नो विचारहरू राख्नुभएको छ. यसको लागि शुक्ला फाटा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ. अन्तमा जाँदा जाँदै केही भनौँ भनौँ जस्तो लागेको छ.
अब राष्ट्रलाई विकासको गतिमा चाँडै हामीले अगाडि बढाउनु छ. मूलत दुई तिहाई समर्थन प्राप्त भएको सरकारले संविधानको भावना र नेपालको धरातलीय राजनीतिक परिस्थितिलाई बुझ्नु पऱ्यो. अन्तर्राष्ट्रिय जगतसँगको जुन नेपालसँगको सम्बन्धलाई सुमधुर बनाएर जानु पऱ्यो. असन्तुलित चाहिने वैदेशिक सम्बन्ध र अधिनायकवादतर्फको यात्रा, यी दुइटै चाहिँ नेपाली जनतालाई स्वीकार्य छैनन्. इतिहासले सुम्पिएको जुन अभिवारा छ, दुई तिहाई समर्थन प्राप्त सरकार छ, यसलाई चाहिँ जनताको हितमा, जनताको कल्याणमा, मुलुकको विकासमा र जनताको चाहिँ अधिकार रक्षामा, जनताको मौलिक अधिकार रक्षामा, जनताको राजनीतिक अधिकार रक्षामा, मानवाधिकारको रक्षामा, है, नैसर्गिक अधिकारको चाहिँ संरक्षणको पक्षमा चाहिँ सरकार उभिनु पऱ्यो. र कुनै पनि प्रकारको तानाशाही नेपाली जनतालाई स्वीकार्यै छैन. यो फाइनल कुरा हो। कुनै कसैले दम्भ नराख्दा हुन्छ, उन्माद चाहिँ नै राखेर कुरा नगर्दा हुन्छ, कुनै पनि प्रधानमन्त्रीले या नेकपाका कसैले पनि होइन। तपाईँले देखिराख्नु भएको छ उदाहरण, इटरीको मेयरको अभिव्यक्ति सुनिराख्नु भएको छ। यदि त्यही हो मूल मर्म, त कारवाही गर्नु पऱ्यो नि त कानुन मुताबिक। इटरीको मेयरलाई सरकारले भन्नु पऱ्यो नि त के बोल्दैछौ तिमी, संविधान कानुन पुलिस सबै बुर्जुवा हो के भनेको थियो, होइन उहाँको पार्टीको कुरा हो र यो मुलुक चलाउने कुरा, यही संविधान अन्तर्गत शपथ खाएर हिँड्ने अनि बौलाएर हिँड्ने अहिले भनेपछि कुरा के हो भने, सरकार संयमित भएर दुई तिहाई समर्थन प्राप्त जुन चाहिँ यसलाई राष्ट्र निर्माणका लागि अवसरको रूपमा उपयोग गर्नु पर्यो उसले, होइन ऐतिहासिक अवसरको रूपमा, र सबै नेपाली जनताले एकताको सूत्रमा बाँधिएर सरकारले मुख्य प्रतिपक्षीलाई, मुख्य प्रतिपक्षीले सरकारलाई राष्ट्र विकासको राष्ट्र हितको विषयमा पारस्परिक सहयोग पनि गर्नु पर्यो, त्यसका लागि पहल कदमी सरकारले नि लिनु पर्यो, र नेपाली जनतालाई एकताको सूत्रमा बाँधेर हाम्रो तागतलाई योग्यतालाई चाहिँ सङ्गठित गरेर राष्ट्र निर्माणको पक्षमा लगाउनु पर्यो, अहिलेको आवश्यकता यही हो।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा आइदिनु भयो, यसको लागि शुक्ल फटा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, तपाईँलाई पनि यति महत्त्वपूर्ण विषयमा यहाँ बोलाएर छलफल गर्ने जुन अवसर दिनुभयो यसका लागि तपाईँ र तपाईँको यो एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु।